بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيدنا محمد وعلى الطاهرين.
اللهم صل على محمد وعلى آل محمد.
پیچھے ہماری گفتگو محل البلاغہ کے عنوان سے چل رہی تھی، اور اس میں کچھ مطالب میں پیش کرنے میں کامیاب ہوا تھا. پہلے تو یہ کہ جناب امیر المومنین علیہ السلام کی شخصیت کے حوالے سے، اور دوسرے مرحلے پر میں نے نہج البلاغہ میں اور آپ کے دوسرے کلمات میں اہمیت قرآن کے حوالے سے بات کی. اچھا، پھر بیچ میں کیونکہ سلسلہ کافی منقطع ہوا، اس لیے تھوڑی سی دشواری بھی آئی کہ چیزوں کو ایک سمیٹ کے چلنے میں. تو ابھی ذہن میں جو میرے آ رہا ہے وہ یہ کہ میں تھوڑا سا ایک دو قدم پیچھے ہٹ کر اور شروع سے، یعنی شروع سے میری مراد یہ کہ اس اعتبار سے گفتگو کا آغاز کروں کہ جس میں ہم سب سے پہلے خود نہج البلاغہ کی تھوڑی سی اہمیت اور اس کے کنسٹرکشن اسٹرکچر پہ تھوڑی سی نظر ڈال لیں، اور دوسرا یہ کہ کم از کم آج کی حد تک ہم نہج البلاغہ میں موجود مضامین کی ایک چھوٹی سی فہرست مرتب کر لیں، اور پھر اس حوالے سے بات کو آگے بڑھیں. جہاں تک نہج البلاغہ کا تعلق ہے، اس میں ایک سب سے پہلی بات جو ہمارے پیش نظر رہنا چاہیے وہ یہ کہ نہج البلاغہ باقاعدہ کسی مصنف کی کتاب نہیں ہے. یعنی اس طرح نہیں ہے کہ کسی مصنف نے یا امیر المومنین علیہ السلام نے کوئی کتاب لکھی ہو، بلکہ یہ آپ سے تقریباً 300 سال بعد ایک عالم نے آپ کے خطبات کو جمع کیا ہے. یعنی کہ جتنے بھی آپ کے خطبات، کلمات، آثار، کلمات حکمت ملے لوگوں سے، ظاہر ہے کہ اس وقت کیا تھا کہ ہمارے طریقے سے کوئی ٹیپ ریکارڈ یا سی ڈی والا صورتحال تو نہیں تھی، بلکہ زیادہ تر چیزیں کیا تھیں، وہ لوگوں کی زبانی تھیں یا ان کے سینوں میں تھیں. تو ان سے جتنا ملا انہوں نے جمع کیا، لیکن اس میں ایک تھوڑا سا مسئلہ یہ ہے کہ نہج البلاغہ میں آپ نے انہی خطبات اور کلمات کو جمع کیا کہ جو ان کے اپنے خیال کے مطابق وساحت و بلاغت کے اعتبار سے اعلیٰ معیار پہ تھے. کیونکہ جیسے شہید مطہری نے میرے ہاتھ میں کتاب لی ہے، شہید مطہری کی کتاب ہے سیر در نہج البلاغہ، اور یہ ایک ایسی کتاب ہے کہ جس کا انہوں نے آغاز تو کیا تھا لیکن اس کو کسی خاص انجام تک نہیں پہنچا سکے. اچھا، مجھے اس کا علم نہیں ہے کہ اس کی وجہ ان کی شہادت تھی یا دوسری مصروفیات تھی، لیکن بہرحال یہ ایک ابتدائی لیول پہ کچھ چیزیں ہیں، اور اس کے بعد جو ماخذ ہیں وہ بہت سارے ہمارے پاس ہیں. جیسے کہ ابھی حال میں سید محمد حسین دشتی صاحب نے تقریباً 15 جلدوں پر مشتمل نہج البلاغہ اور امیر المومنین علیہ السلام کے کلمات اور واقعات کو جمع کیا موضوعاتی اعتبار سے، اور اس کام کی سب سے بڑی خصوصیت یہ ہے کہ انہوں نے تمام منابع اور مدارک کو بھی اس میں لکھا ہے. یعنی اگر ایک خطبہ ہے تو اس خطبے یہ خطبہ کہاں 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 پایا جاتا ہے، اور کن کن علماء نے کس کس زمانے میں اپنی کس کتاب میں اس کو نقل کیا، وہ بھی ایک چیز. تو بہرحال اس کے حوالے سے کہ انہوں نے شہید مطہری نے جو چیزیں نقل کی، وہی تھوڑا سا میں آپ کی خدمت میں اور بھی آگے چل کے بیان کرنا چاہتا ہوں کہ اس میں بیان کرتے ہیں کہ مسعودی جو بالکل شروع کے 3rd-4th صدی کے ہجری کے مورخین میں سے ہے، وہ یہ لکھتا ہے کہ کس دور میں ہمارے پاس علی علیہ السلام کے کم و بیش 480 خطبات لوگوں کو یاد ہیں. یعنی اس زمانے میں 3rd-4th صدی ہجری میں 480 خطبات، اور اتنی عجیب چیز ہے کہ وہ تمام افراد کے جو علی علیہ السلام کو زبان سے کوئی نہ کوئی برائی کر رہے ہیں، لیکن اس کے باوجود کلمات میں، حکمت میں، موعظے میں انہی کے پیروی کر رہے ہیں، اسی کو نقل کر رہے ہیں. کہ مجھے وہ واقعہ دوران مقصود نہیں ہے، اس میں سب سے پہلی مثال تو خود معاویہ نے ابھی سنی ہے کہ ایک شخص معاویہ کے پاس آیا تو اس نے کہا، پوچھا کہ تم کہاں سے آ رہے ہو، تو کہنے لگا کہ ایک ایسے شخص کے پاس سے آ رہا ہوں کہ جس کی زبان بند ہے. تو तो मौलविया ने कहा कि तुम तो चापलूसी और खुशामदीपन में सबसे ही आगे निकल गए, यानी इतना आगे निकल गए कि कोई तुम्हारी बात का यकीन न कर सके। कि तुम जिस शख्स के बारे में कह रहे हो कि उसकी जबान गुंग है, उससे ज्यादा फसीह बली इंसान पूरे अरब में नहीं पाया जाता। तो ये सूरत हाल। अच्छा, तो अब नहजुल बलागा में एक जो सबसे अजीब बात हमारे सामने आती है वो ये कि जैसे मैंने आपकी खिदमत में अर्ज किया कि ये बाकायदा लिखी हुई किताब नहीं है, बुक नहीं। कुरान करीम के हवाले से भी हम ये बात कह सकते हैं कि कुरान करीम किसी की तस्नीफ नहीं, यानी हम शायद ये कह सकें कि कुरान खुदा की तस्नीफ नहीं कहेंगे, बल्कि कुरान क्या है, खुदा का पैगाम है। कुरान क्या है, खुदा का कलाम है। कुरान खुदा की जानिब से एक नुज़ूल है, हिदायत है इंसानों के लिए। जब हम ये बात कहते हैं कि किताब, तो किताब से असल में हमारी मुराद क्या होती है? किताब से हमारी मुराद ये होती है कि बाकायदा एक मजमून इस तरीके से उस पर लिखा जाए, उसका टॉपिक का कमोबेश एक ही हो, यानी मौजू एक हो, लिखने वाला किसी खास तसव्वुर को, आइडिया को या चंद आइडियाज को जहन में रखते हुए उसको कलम बंद करे, उसकी एक इब्तदा हो, उसके अंदर एक प्लॉट पाया जाता हो और उसका एक कंक्लूजन उन्हें दिया हो। फिर जिस चीज़ को भी हम किताब कहते हैं उनको इसमें ये खसूसियात होना चाहिए, वरना हम उसे कोई एक बुक नहीं कहेंगे, बल्कि हम उसे क्या कहते हैं कि ये मुंतशर और आपको जमा कर दिया गया है, ये मुंतशर परागंदा ख्याल की जमा हुई है, इस किस्म की बात करें। लेकिन कुरान करीम में सबसे अजीब बात यह है कि आपको इस किस्म की कोई चीज मौजूद नहीं मिलेगी। इन्हें कुरान करीम इस एतबार से बुक की डेफिनेशन पर बिल्कुल भी पूरी नहीं उतरती कि उसके अंदर अगर आप एक मौजू को तलाश करना चाहें या इस तरीके से कि तरतीब बा तरतीब एक के बाद एक कड़ियां मिलाते हुए कोई चीज किसी आइडिया को डेवलप किया गया, ऐसा कुछ भी नहीं। इन्हें कुरान करीम के बारे में खुद जो किताब में आए उस कलाम में आया है कि हाजल किताब या बालकल किताब, तो वो इन मामलों में आया है कि ये एक ऐसी चीज है कि जो लिखे और पढ़े जाने के काबिल है। इन्हें कुरान खुद अपने बारे में ये तसव्वुर देता है कि कुरान की एक हकीकत है कि जो लौह महफूज या उससे बालातर किताब मखलूम किसी मकाम पर महफूज है हकीकत, और तुम्हारे लिए उस हकीकत को नाजिल करके यानी डाइल्यूट करके नीचे करके और किताबी शक्ल में तुम्हें दे दिया गया है ताकि तुम उसको लिख सको और पढ़ सको। इन्हें कुरान किताब की उस डेफिनेशन पर पूरी नहीं उतरती कि जिस एतबार से हम किताब को किताब समझते हैं।
शक्ल है
जी, लेकिन उसके बावजूद, लेकिन इस चीज के बावजूद आप देखें कि कुरान की जो एक जाज़बियत है, कशिश है और लताफत है वो किस मकाम पर है। यानी ये बात मैं क्यों कह रहा हूं कि किसी दुनिया की किताब को आप नहीं पेश कर सकते कि जिसे 1400 साल के अरसे में मुख्तलिफ जमानों में मुख्तलिफ जगहों पर लोग बार बार पढ़ते रहे हों लेकिन उसके बावजूद उससे उकता ही नहीं। कुरान की जो बात नहीं थी, यानी कुरान को 1000 साल से ज्यादा से चाहे वो अरब के ममालिक हों, चाहे अजम के ममालिक हों, हिंदुस्तान हो, अफ्रीका हो, मुख्तलिफ अफराद और सिर्फ अरबी में नहीं अपनी जबानों में तर्जुमा कर करके उसको पढ़ रहे हैं, और हर वो शख्स जो मुसलमान है वो जिंदगी में सिर्फ एक मरतबा कुरान नहीं पढ़ता, बहुत मरतबा पढ़ता है, एक ही इबारत को बार बार दोहराता है। लेकिन आपने अब तक किसी से ये नहीं सुना या कहीं पर लिखा हुआ ये नहीं पाया कि हम कुरान पढ़ के उकता गए। तो ये या हमें उकताहट तारी हो गई, हम नऊज़ु बिल्लाह बोरियत तारी हो गई, या आज हम 1400 साल बाद अगर कुरान पढ़ रहे हैं तो उसके मजामीन हमें फरसूदा महसूस हो रहे हैं, ऐसा कुछ भी नहीं। और कुरान करीम में क्या है, यानी जिस तरीके से कि आप एक मौजू पे बात करते हैं, अभी इबादत की बात हो रही है, कोई और चीज़ अभी अकायद की बात आ गई, यानी बिल्कुल इस तरीके से मौजूआत बदलते रहते हैं। लेकिन ये पता नहीं किस किस्म का गुलदस्ता है किस किस्म की का मजमुआ है और इसमें कौन से असरात हैं। अच्छा, इसी चीज़ को बाद उलमा ने यह बयान किया है कि क्योंकि कुरान का मुखातिब खुद इंसान है और इंसान की जिंदगी की असल हकीकत है, यानी कुरान का मुखातिब और कुरान का मौजू अगर हम तलाश करें तो क्या है, खुद इंसान है। और इंसान की जिंदगी में दो चीज़ें होती हैं, यानी कि एक वो मसाइल होते हैं कि जो वक्त और जमाने तक महदूद होते हैं और एक वो मसाइल होते हैं कि जो असल वजूद है इंसान से मुतल्लिक होते हैं। तो अगर आप इंसान, जैसे मिसाल के तौर पर कपड़ों का डिजाइन, ये क्या चीज है, ये चीज जगह से और जमाने से मखसूस है, लेकिन खुद इंसान के बारे में जो मसाइल हैं वो किसी जमाने और किसी जगह से मखसूस नहीं। तो अगर आप इंसान को मौजू बहस बनाएं, इंसान की असल हकीकत के बारे में बात करें, तो ये मौजू हमेशा तरोताजा रहता है, यानी इस मौजू में कभी भी बोसीदगी नहीं आ पाती। तो कुरान के यही खसूसियत बयान ही नहजुल बलागा में पाई जाती है कि नहजुल बलागा भी कोई ऐसी किताब नहीं है, यानी वो एक मजमुआ है। नहजुल बलागा के अंदर ऐसा नहीं कि कोई एक आइडिया हो, किसी एक मौजू पर बात की गई है, बल्कि उसमें आपको कमोबेश 20-25 मुख्तलिफ किस्म के मजामीन और उस पर गुफ्तगू मिलेगी। लेकिन उसके बावजूद ये भी वो किताब है कि जिसको पढ़ने वाले, जिसमें गौर फिक्र करने वाले, जिसमें तहकीक करने वाले इसके मौजूआत की गहराई से और इसके कसीरुल जहत होने से मुताज्जिब जरूर होते हैं, उकताते कोई नहीं। इस वजह से इस किताब सैरे दर नहजुल बलागा में शेख मुताहरी एक जुमला कहते हैं कि नहजुल बलागा फर्जंद कुरान है। एक जुमला इस्तेमाल करते हैं कि कलाम इमाम अलैहिस्सलाम कहां से अखज़ होता है, कलाम कुरान से अखज़ होता है, कि उसके बतन से कलाम इमाम जाहिर होता है। तो ये एक अजीब चीज है कि इस किताब में जो कि असलन किताब नहीं है, बिल्कुल इसी तरीके से जमा आवरी है, लेकिन उस जमा आवरी के अंदर भी वही खसूसियत है जो खुद कुरान में पाई जाती है, कि जिस तरीके से कि कुरान एक मौजू पर लिखी हुई बुक नहीं है, लेकिन उसके बावजूद अपने अंदर हिदायत, जाज़िबियत, लताफत, कशिश, गहराई सब महफूज किए गए। यही खसूसियत कलाम अमीरुल मोमिनीन अलैहिस्सलाम की। ठीक है, इस चीज को थोड़ा सा जब ये बयान करते हैं, मैं कुछ बातें भी जो उन्होंने बयान की है आपके सामने पढ़ के सुनाओ। फिर फरमाते हैं कि सैयद रजी खुद अली अलैहिस्सलाम के कलाम की इसी खसूसियत से बहुत ज्यादा मुतासर है कि वो ये फरमाते हैं कि सिर्फ आप ही के मखसूस अजायबात में से यह है कि जब इंसान जोहद और वाज और नसीहत से मुतालिक आपके फरमुदात पर गौर करता है, और अगर वो अपने जहन से ये बात निकाल दे कि जो शख्स ये बातें कर रहा है वो इज्तमाही हैसियत का एक इंसान है, इज्तमाही हैसियत इन लोगों के दरमियान जिंदा है, चलता फिरता उठता माशरत करता है, अगर वो इस हैसियत का इंसान है तो उस शख्स का कलाम पढ़ के ये समझने पर मजबूर हो जाएगा कि किस इंसान को जोहद और गोशा नशीनी के अलावा जिंदगी में और कोई काम नहीं, और जिक्र और इबादत के अलावा इसका कोई मशवरा नहीं, और इसका मस्कन या तो किसी मकान का गोशा है या किसी पहाड़ा और वाद का दामन है, यानी आपके वो कलमात जो दुनिया से बेरगबती जोहद इन मफाहीम पर मबनी है, तो उसको पढ़ के ये कहीं से महसूस नहीं होता कि ये इंसान लोगों के अंदर उसने माशरत में किस कदर आ गया। इसी तरीके से कोई शख्स इस बात को भी यकीन नहीं कर सकता कि जिसके जोहद और तंबीह और वाज और नसीहत में इस कदर डूबी हुई सदाएं हमारे कानों तक पहुंचती हैं, ये वही इंसान है कि जब दुश्मन के मुकाबले में मैदान जंग में आता है तो तलवार अपने हाथ में लेकर कल्ब लश्कर में घुस जाता है और बहादुरों को जमीन पर दे मारता है और उसके तलवार से खून टपक रहा होता है, कि यही शख्स जब मेहराब इबादत में खड़ा होता है तो उस मेहराब इबादत में इससे ज्यादा खुदा की बारगाह में नाला और फोहा करने वाले किसी इंसान को नहीं पाता। तो सैयद रजी कहते हैं कि मैं ये बातें अक्सर अपने दोस्तों से बयान करता हूँ और उनको हैरत ज़दा कर देता हूँ। सैयद रजी का जमाना कौन सा है? चौथी सदी हिजरी, 300 कुछ। सैयद रजी चौथी सदी हिजरी के आलिम। और सिर्फ ये सिफत जो है ये यानी कि ये तासुर अली अलैहिस्सलाम की शख्सियत का, ये सिर्फ ऐसा नहीं है कि शिया उलमा को नकल करते हैं। शेख मोहम्मद अब्दा, दुरुस्त नाम भी है अब्दा, अब्दा मिस्र के बहुत बड़े आलिम, वो उन्होंने भी नहजुल बलागा की शरह लिखी और उसमें वो लिखते हैं उसके मुकदमे कि अली के कलाम से कतअ नजर मजमूई तौर पर आपकी रूह एक वसी हमा पहलू और कई खसूसियात की हामिल है। आप एक अब इन सिफात का जरा गौर से सुनिएगा जो वो खुद बयान कर रहे हैं। आप एक आदिल हुक्मरान हैं, शब्देदार इबादत गुजार हैं, मेहराब इबादत में गिरिया उजारी और मैदान जंग में खंदा उशादा। यानी कि अली की आंखों से आंसू कहाँ बहते हैं, अली के जिस्म पर लर्जा कहाँ तारी होता है, मेहराब इबादत में। लेकिन जिस जगह पर जाके हर एक लरजना शुरू हो जाता है वहां अली के चेहरे पर मुस्कुराहट होती है। क्या खूबसूरत तारीफ है कि मेहराब इबादत में फरियाद गुना है आओ फवा अली की सुनाई देती है और मैदान जंग में खंदा उछाला है। एक सख्त मिजाज सिपाही भी हैं और एक रहम दिल और मेहरबान सरपरस्त भी, दूर अंदेश हकीम भी हैं और काबिल हाकिम भी, हकीम यानी साहिब हिकमत, उस्ताद भी हैं, खतीब भी हैं, काजी भी हैं, मुफ्ती भी हैं, कुशावर्ज यानी किसान, क्योंकि अली अलैहिस्सलाम की जिंदगी का एक बहुत खसूसी जमाना जो गुजरा है वो 25 साल का वो जमाना आपका गुजरा है 11 हिजरी से 36 हिजरी तक, जो तीन खलफा उनके जमाने। तो उस जमाने में अली अलैहिस्सलाम ने जो काम किया है वो मदीने के इर्द गिर्द के इलाकों को आबाद करने का काम किया। इन्हें वहां पर जाके आप बाकायदा जमीन को ना इन्हें जो ना हमवार जमीन थी उसको इस्तेमाल के काबिल बनाते थे, वहां लोगों के हवाले करते थे, वहां नहरें निकालते थे, बाग उगाते थे। ये काम था आपका इज्तमाई तौर से। तो वही कहते हैं किसान भी हैं और मुसन्नफ भी, और इस चीज को हर इंसान कबूल करता है कि ज़बान अरब में जो अरबी सर्फ और नहव है वो आपकी तरतीब दी गई, जिन्हें अरबी जबान की सर्फ और नहव और ज़बान के कवायद भी अमीरुल मोमिनीन अलैहिस्सलाम के सिखाए और बताए। तो अब यानी यहां से हमारे सामने एक, जैसे मैंने आपसे एक जुमला आपके सामने दोहराया कि अली कौन है, फर्जंद है कुरान, यानी अली का कलाम कहां से नमूदार होता है, कलाम परवरदिगार से। अली अलैहिस्सलाम के अंदर जो सिफात पाई जाती है वो क्या है, वो सिफात है खुदा के जलवा है। कि एक चीज, एक जुमला बहुत खूबसूरत मुझसे किसी आलम ने कहा था और मुझे वाकई बहुत पसंद आया कि हम आम तौर से एक बात ये सुनते हैं कि अली अलैहिस्सलाम की शख्सियत मजमूए अजदाद है, यानी जो सिफात आपने सुनी कि जोहद और तकवा और शुजात और बहादुरी, ये सिफतें एक दूसरे की जिद हैं। इस एतबार से बात की जाती है कि अली अलैहिस्सलाम का इल्म और आपका इल्म ये एक दूसरे की जिद हैं। लेकिन उन्होंने एक बात कही कि मजमूए अजदाद को इंसान नहीं होता, कोई नहीं सकता, यानी कोई ऐसा इंसान नहीं होता कि जिसके वजूद में ऐसी सिफात पाई जाती हो कि जो एक दूसरे से टकरा रही, ऐसा कोई इंसान मौजूद नहीं है। बल्कि दर हकीकत अली अलैहिस्सलाम की शख्सियत में जो सिफत कमाल को पहुंची हुई थी वो सिफत अदालत थी। अली ने अपनी जिंदगी में जो भी काम किया उससे पूरा पूरा इंसाफ किया। यानी अगर अली अलैहिस्सलाम की शख्सियत को बयान किया जाए इन मजमूए सिफात शख्सियत, तो अली अलैहिस्सलाम जब मेहराब इबादत में खड़े हुए तो जो इबादत और बंदगी का हक था वो अदा करके वहां से आए, और इसी तरीके से जब मैदान जंग में आगे खड़े हुए तो जो एक शुजा और جنگجو انسان کو جو شجاعت اور رزمندی کا حق ادا کرنا چاہیے وہ حق ادا کر کے میدان سے پڑھنا. تو اصل میں جو صفت آپ کی شخصیت میں غالب تھی اور واضح تھی وہ کیا صفت تھی؟ صفت عدالت. اس سے ہمارے لیے ایک بہت اہم نقطہ سامنے آتا ہے کہ اگر ہم ائمہ طاہرین کے اور علی علیہ السلام کے شیعہ اور پیروکار ہیں تو ہماری شخصیت میں کیا کوالٹی ہونا چاہیے؟ کہ جو کام کریں اس سے پورا پورا انصاف کریں, اس کے حق کو باقی نہ رہنے دیں. یعنی یہ علی علیہ السلام کے شیعہ ہونے کی ایک صفت. اب اگر ہم آگے بڑھتے ہیں اور اس چیز پر آتے ہیں کہ خود نہج البلاغہ کے اندر کون کون سے موضوعات ہیں جو ذکر ہوئے, یا علی علیہ السلام نے اپنی زندگی میں جو کلام فرمایا اس میں کن باتوں کا تذکرہ کیا. سب سے پہلی چیز کہ جو کلیدی اور بنیادی اہمیت کی حامل ہے ہر مسلمان کے لیے, ہر انسان کے لیے, وہ موضوعات ہیں الہیات یعنی اللہ اور انسان کی زندگی بعد از دنیا. جو اہم ترین موضوعات ہیں وہ دونوں, کہ کیا ہم اس زندگی میں ختم ہو جائیں گے یا اس کے بعد بھی باقی رہیں گے, اور اگر ہم اس نتیجے پر پہنچتے ہیں کہ ہم باقی رہیں گے تو کس شکل میں باقی رہیں گے, کس حالت میں باقی رہیں گے, اور ہماری اس ادلی زندگی سے ہماری موجودہ زندگی کا کیا تعلق ہے, کیا اس کے کچھ اثرات اس پر بھی پڑتے ہیں, یہ دونوں زندگیاں بالکل ڈیٹیچڈ ہیں, الگ الگ ہیں, کیا ہیں ان مسائل کا حل. تو یہ اہم ترین مسائل جو ہمیں اس زندگی میں جن کا جواب حاصل کر لینا چاہیے اگر ہم اس بات کے قائل ہیں کہ ہم مرنے کے بعد مٹی میں مل کے فنا نہیں ہو جائیں گے. اگر خدا نہ خواستہ کوئی انسان اس بات کا قائل ہے تو اس کے لیے موضوعات فضول ہیں, لیکن اگر ہم اس بات کے قائل ہیں کہ اس ظاہری زندگی کے بعد زندگی ختم نہیں ہوتی تو پھر اگلی زندگی کے مراحل کو حل کر لینا, اس سے متعلقہ سوالات کو, یہ ہماری اولین ذمہ داری ہے. تو علی علیہ السلام نے جس موضوع پر تفصیل سے بسط سے گفتگو کی وہ کیا ہے؟ اس دنیا کی زندگی کی حقیقت کو سمجھانا اور اس کے مقابلے میں موت اور آخرت کے مراحل کو بیان کرنا. شہید مطہری اگر ایک ہمارے سامنے ایک لسٹ بیان کرتے ہیں جس میں سب سے پہلے نمبر بیان کرتے ہیں کہ الہیہ اور ماں ورائے طبیعت. ماں ورائے طبیعت یعنی آخرت, الہیات یعنی توحید کے خدا کی معرفت کے مسائل, اور ماں ورائے طبیعت یعنی وہ چیزیں کہ جو اس وقت ہمارے لیے غیب ہیں یا ہماری نظروں سے اوجھل ہیں. لیکن جو ایک جملہ کسی مغربی اس کا مصنف کا میں نے پڑھا تھا کہ انسان کی زندگی میں جتنی چیزیں اہم ہیں وہ سب انویزبل, یعنی ان میں سے ایک بھی نظر نہیں آتی. جن باتوں کی یعنی مثال کے طور پر انسان کی زندگی میں, یہ ظاہری زندگی میں جس چیز کی اہمیت ہے وہ اقدار کی اہمیت ہے, اخلاق کی اہمیت ہے, اور ان میں سے کوئی چیز آپ کو نظر نہیں آتی, سب انویزبل. انسان کی زندگی میں سب سے زیادہ اہمیت کس کی ہے؟ خدا کی اہمیت ہے. خدا ہمیں ظاہری آنکھوں سے نہیں دیکھتا. ہماری اس زندگی میں سب سے زیادہ اہمیت ہے کہ ہم آخرت کو جانے اور پہچانے, آخرت ہمیں نظر نہیں آتی. تو ماورائے طبیعت کا مطلب کیا ہے؟ کہ جو فزیکل ہے, جو ظاہری طور پر نظر آتا ہے, جو باڈی کی فارم میں, شیپ کی شکل میں, شکل صورت ظاہریات جو آپ کو نظر آتی ہیں, اس کے ماورا یعنی انبیاء کی تعلیمات کا سب سے اہم نقطہ کیا ہے؟ کہ جو کچھ تمہیں نظر آ رہا ہے حقیقت اس سے ماورا ہے. اور فلاسفہ نے اسی چیز کو ایک لفظ میں بیان کیا, میٹا فزیکل, بیونڈ میٹر, مادے کے پیچھے. اور انبیاء نے انسان کو جو کچھ سکھایا وہ اس لیے سکھایا کہ اگر انسان اس قابل نہیں بنتا کہ میٹر کے پیچھے دیکھنے کے قابل ہو جائے تو کم از کم اس کو محسوس ضرور کرنا شروع کر دے کہ مادیات سے ماورا, مادیات سے پیچھے کچھ حقائق ہیں جو ظاہری نظر آنے والی چیزوں سے کہیں زیادہ ہماری زندگیوں کے لیے اہم ہیں. تو ایک سب سے پہلا موضوع ہے الہیات اور ماورائے طبیعت سے روشناس کرانا، دوسرا موضوع ہے ذکر، عبادت، دعا و مناجات. اس کے بعد آپ نے نہج البلاغہ کے ٹیکسٹ میں ہمیں حکومت اور حکومت مبنی بر عدالت اس کے خد و خال بھی تفصیل سے ملتے ہیں. جیسا کہ ہم ابھی بات جان چکے ہیں کہ خاص طور سے آپ کا جو خط تھا مالک اشتر کے نام، اس میں صرف مسلم ہی نہیں غیر مسلم بھی بہت زیادہ دلچسپی رکھتے ہیں، اس کے مضامین. پھر جس چیز پر آپ نے بہت زیادہ اہمیت دی ہے اور اکثر مقامات پر اس کا ذکر کیا ہے، وہ پیغمبر اکرم کی نبوت اور رسالت کے حوالے سے. فرشتوں کے بارے میں آپ نے بہت کچھ بیان فرمایا، کائنات کی خلقت کے حوالے سے آپ نے بہت کچھ بیان کیا کہ جس پر کسی مغربی مفکر نے یہ کہا کہ علی علیہ السلام نے جس طریقے سے خلقت کائنات کے بارے میں کی ہے، اس سے تو ایسا یہ ایسی بات وہی کر سکتا ہے کہ جس نے یہ کائنات بنائی ہو یا کائنات بننے کے وقت اس کی وہ وہاں موجود رہا. اتنی تفصیل سے اور اتنی گہرائی سے اس چیز کا بیان کرنا ممکن نہیں. پھر جس چیز پر آپ نے بہت زیادہ زور دیا وہ کیا ہے کہ دنیا اور دنیا کی کشش. کیا فرماتے ہیں کہ مجھے تمہارے بارے میں دو چیزوں کا سب سے زیادہ خطرہ ہے، آرزوؤں کی، خواہشات کی پیروی، اتباع الہوا و قول العمل. اتباع الہوا یعنی ہوا و ہوس کی، خواہشات کی پیروی اور امیدوں کا پھیلاؤ. پھر آپ کے کئی خطبات اور ارشادات اس عنوان سے ہیں کہ جس میں آپ نے اپنے زمانے کے افراد کا شکوہ کیا، کہ آپ نے اس میں ان لوگوں کے بارے میں شکایت کی ہے خاص طور سے کہ جو یعنی کہ جن کے آپ ظاہری طور پر امام تھے اس وقت، اپنے مامومین کی، اور ان کی بے وفائی کی اور ان کی اس حالت اور کیفیت کی کہ میں تم کو مسلسل واعظ و نصیحت کرتا ہوں لیکن تم اس کو سننے کو تیار نہیں، اس پر عمل کرنے کو تیار نہیں. اور نہج البلاغہ میں ہی ایک جگہ پر یہ آتا ہے کہ آپ نے فرمایا کہ میں نے یہ آپ کے شہادت سے متصل ہی ہوتا ہے کہ میں نے دیکھا خواب میں پیغمبر اکرم کو، انہوں نے مجھ سے پوچھا کہ تمہارا کیا حال ہے، تو آپ نے فرمایا کہ آپ کی امت کے ذریعے سے، امت کے وسیلے سے بہت اذیتیں ہیں. پیغمبر نے فرمایا کہ پھر ان کے لیے بدعا کرو، تو آپ نے کہا کہ میں نے بس ایک ہی جملہ اس کے جواب میں کہا کہ اے خدا مجھے ان سے بہتر لوگ عطا کر دے اور ان کو میرے بعد بدترین حکمرانوں کا مزہ چکھا، کہ یہ لوگ اس شخص کی، اس انسان کی پیروی اور اتباع کرنے کو تیار نہیں ہیں کہ جو ان کو حق، انصاف، عدالت، سچائی ان راہوں پر لے کے چلے. تو اب اس کے بعد انسان کے لیے اور کچھ نہیں رہ جاتا کہ اگر علی علیہ السلام کو قبول نہ کیا جائے تو پھر ان پر بنی امیہ جیسے حکمران مسلط، یعنی کہ یہ بنو امیہ کی حکمرانی در حقیقت کس چیز کا نتیجہ ہے کہ خدا نے ان کو ایک موقع دیا کہ علی جیسی شخصیت تم پر حکمرانی کے لیے موجود ہے، لیکن ان کو رد کرنا، ان کو قبول نہ کرنا. اور ان کو قبول نہ کرنا صرف اہل شام کی طرف نہیں، کی طرف سے نہیں، بلکہ وہ افراد کے جو آپ کے ممبر پر آپ کے سامنے بیٹھ کے آپ کے ارشادات سن رہے ہیں، اور ان لوگوں نے علی کو اس چیز پر مجبور کر دیا کہ آپ یہ کہیں کہ میں اس مٹی اور پتھر میں جو کچھ میرے سینے میں ہے وہ میں اس زمین میں ڈال رہا ہوں، کہ مجھے نہیں پتا کہ یہ کب ان معارف کو اگائے گی. عجیب آپ کا جملہ، یعنی اس کا مطلب شاید ہم یہ لیتے ہیں، اور بعض جگہ پر یہ بیان کیا جاتا ہے کہ علی علیہ السلام کسی کنویں میں منہ ڈال کے بات کرتے تھے، یہ بات قرین قیاس نہیں ہے، بلکہ آپ کے اس جملے کا مطلب یہ ہے کہ یہ میرے ارد گرد جو انسان ہیں یہ پتھروں کے مانے، جمادات کے مانے، ان میں میں ان معارف کو ڈال رہا ہوں. کیونکہ ظاہر ہے کہ دیکھیں علی علیہ السلام کی جو خطبات آج ہمارے سامنے، جو علماء کے سامنے، وہ کن کے ذریعے سے پہنچے؟ انہی افراد کے ذریعے سے پہنچے جنہوں نے اس کو سنا لیکن عمل نہیں کیا اس میں. تو ان افراد کی مثال کیا ہے؟ وہ جمادات کی مانے، कि मैं जमादात में, पत्थरों में इन मारिफ को डाल रहा हूं कि किसी जमाने में जिस तरीके से कि जमीन के अंदर से बीज निकलता है, पौधा बनता है, दरख्त बनता है, कि किसी जमाने में ये मारिफ फिर उगेंगे, फिर इनमें से सर सब्जी और शादाबी सामने आएंगे। इसी तरीके से आपने जो कुछ बयान फरमाया उसमें इस्लाह नफ्स, तरबियत नफ्स, अखलाकियात के हवाले से बहुत कुछ है, इज्तिमाई उसूलों के हवाले से है, और फिर आपने कई जगहों पर कुछ शख्सियात को भी उनके बारे में भी गुफ्तगू, मिसाल के तौर पर जनाब अबू ज़र के बारे में है, कुछ लोगों के ऐसे नाम है कि जिनका ज़ाहिर तौर से नाम मौजूद नहीं, फलां फलां या फलां इब्ने फलां करके नाम। तो ये मुख्तसरन नहजुल बलागा के मौजूआत की एक फहरिस्त है। हम इसमें देखेंगे हम किस हद तक बात कर सकते हैं, किस हद तक गुफ्तगू को आगे बढ़ा सकते हैं। आज अगर मैं थोड़ा सा इसी उनमान से चीज़ों को आगे बढ़ाऊँ मौजूआत के अतबार से, तो एक ऐसे मौजू पर बात करूँ कि जिसके लिए मैं खुद अपने को बहुत ज़्यादा नाअहल समझता हूँ, और वो मौजू है तौहीद के। अली अलैहिस्सलाम ने किस तरीके से तौहीद पर बात की, खुदा की सिफात पर बात की, खुदा को किस अंदाज से मुशनास कराया, और एक चीज़ जिसके सब मुतरफ हैं और मुतफ़ हैं कि जो मआरिफ तौहीद अली अलैहिस्सलाम ने बयान फरमाए हैं वो आपसे पहले किसी की ज़बान से नहीं सुने गए। जिन्हें कुरान करीम में वो चीज़ें हैं, लेकिन उसकी शरह जो एक जुमला में अक्सर कहता हूँ कि अली अलैहिस्सलाम जो हैं वो असरार और हकायक को कश करने वाली सबसे बलंदतर शख्सियत।
अभी जैसे आपने फरमाया कि ये मारिफ और ये असरार जो है पहले किसी की जबान से नहीं सुने गए, तो हुजूर की ज़ात चूँकि ज़ाहिर कामिल तरीन वो है, तो ऐसा क्यों नहीं हुआ कि हुजूर की जबान से ये बातें होती हैं?
नहीं, ये बातें जैसे मैंने इसीलिए पहले जुमला कह दिया ताकि ये शुमा ना हो कि जो कुछ अली अलैहिस्सलाम बयान कर रहे हैं वो असल अख़ज़ मिनल कुरान और कलाम पैगंबर से, लेकिन कुरान करीम को इस तरीके से समझना, यानी जैसे मिसाल के तौर पर जो कुछ मैंने आपके खिदमत में अर्ज किया था और इसके माफ मानी में भी अदाब सलात में लिखा है कि कुल हुवल्लाहु अहद, हम सब पढ़ रहे और ज़माने पैगंबर से सब लोग नमाज में पढ़ रहे हैं, लेकिन इस चीज़ का समझना कि हुआ से मुराद वो नहीं है बल्कि हुआ से मुराद तौहीद का आला तरीन मकाम है, यानी इस मतलब को समझने के लिए ऐसे अफराद होने चाहिए कि जिनको ये बात बताई जा सके कि ये बातें शुरू से, यानी कि कुरान में कुल हुवल्लाहु अहद है हमेशा से, लेकिन उसके बावजूद इमाम सज्जाद अलैहि सलाम फरमाते हैं कि सूरह हदीद की इब्तदाई 6 आयतें और सूरह इखलास खुदा ने आखिरी जमाने वाले लोगों के लिए नाज़िल की, और उनके लिए आपने एक अजीब जुमला फरमाया कि जिनकी फिक्रें अमीक हैं। तो इसका मतलब ये नहीं कि अली अलैहिस्सलाम जो है वो कोई ऐसी बात बयान कर रहे हैं कि जो कुरान और पैगंबर से भी हटकर या उससे ऊपर है, बल्कि जो कुछ कुरान और पैगंबर अकरम ने बयान फरमाया उसकी शरह कि जो, यानी कि जो आपके सामने एक मौका ये मैसर आया कि आपने पब्लिक में बयान किया, पैगंबर अकरम ने इन असरार को बहुत थोड़े से लोगों से कहा, वरना बाकी अफराद किस काबिल नहीं थे, यानी कि वो समझ लीजिए कि इब्तदाई मराइल से ही आगे जा पाए, कि वो लोग के जो इब्तदाई मराहिल को नहीं तय कर पाए उनको तौहीद के आला मारिफ कैसे तारीफ किए। तो जनाब अमीरुल मोमिनीन अलैहिस्सलाम के जो मतालिब इलाहियात हैं, तौहीद से मतालिब हैं, वो बहुत अजीब, और उनमें से कुछ चीजें मैं अपनी खिदमत में आज पेश कर रहा हूं। और सबसे पहले खुद शहीद मुताहरी की ही जबान से दो चार जुमले आपको सुनाऊं। वो ये फरमाते हैं कि तौहीद के बारे में नहजुल बलावा की ज्यादातर गुफ्तगू अक्ली और फलसफी है। अच्छा, इस किस्म की गुफ्तगू ज़माने पैगंबर में इसके इम्कान पैदा नहीं हुए। इन्हें इब्तदाए इस्लाम में खुद एक तो हुजूर के पास वो मौका भी नहीं मिला, यानी आपकी ज़िंदगी जो है, जैसे हम कहें पैगंबर अकरम की ज़िंदगी बहुत प्रेसाइस है, यानी बहुत वाज़ह तौर से उसके जो मराहिल हैं वो समझ में आ जाते हैं कि मक्की ज़िंदगी का दौर कि जहाँ पर आपने बुनियाद डाली है इस्लाम की, मदनी ज़िंदगी के जहाँ पर आपने इस्लाम के अहकाम बयान फरमाए हैं और जंग और बजवात के जरिए से पहली इस्लामी हुकूमत की बुनियाद डाली, और जैसे ही ये दोनों काम खत्म हुए यानी मक्की जिंदगी में आपने ऐसे लोग बनाए कि जो इस्लाम की असास थे, सिक्योर फाउंडेशन आपने कायम की, मदनी जिंदगी में उस बुनियाद पर एक इमारत खड़ी गई और उसके बाद आप इस दुनिया से तशरीफ गई। लेकिन फिर ऐसा नहीं है कि जब एक इंसान एक काम कर लेता है तो उसके बाद मजीद उसको आगे लेके चले, ऐसा नहीं है, बल्कि आप फौरन इस दुनिया से तशरीफ ले गए। तो वो मौके नहीं थे कि आप बहुत ज्यादा अकली और फलसफी और इस किस्म के मौजूदात पर बात करें। फिर बीच में जो 25 साल का अरसा गुजरा है, यानी अली अलैहिस्सलाम की खिलाफत से पहले जो 25 साल का अरसा गुजरा, उसमें अरब के मुसलमान दूसरे ममालिक के अफराद से, तहजीबों से उनका इंटरेक्शन हुआ, यानी इन मुसलमानों को मिसाल के तौर पर रोम की चीज़ें पता चली, ये मुसलमान मिस्र तक पहुँचे, ये मुसलमान ईरान तक पहुँचे कि ये जगह कौन सी थी जो उस जमाने में उलूम का मरकज था, और वहाँ से वो सारी की सारी चीज़ें फलसफा और ये बातें हिजाज तक वापस आई पलट कर, और इस किस्म के मौजूआत खुद मुसलमानों के अंदर भी ज़ेर बहस आने लगे। तो अब अमीरुल मोमिनीन अलैहिस्सलाम के लिए मौका फराहम हुआ कि अब अगर कुरान की बात करना है, तौहीद की बात करना है, आखिरत की बात करना है, तो उसके लिए एक अकली और फलसफी बुनियादों पर भी गुफ्तगू की जाए। और इसी वजह से उलमाए शिया ये कहते हैं कि अकली उलूम हो या फलसफी उलूम हो, ये खुद हमारे अंदर बिल्ट इन है, क्योंकि हमारा जो इमाम अव्वल है उसने खुद ही इनसे इस बुनियाद पर गुफ्तगू की। इन्हें हमारे इमाम अव्वल ने कभी लोगों से इस तरीके से बात नहीं की है कि खुदा एक है उसको मान लो। अली अलैहिस्सलाम ने कभी ना क्वेश्चन को रोका कि जिस किस्म के भी एतराजात किए जाएं दीन पर, मजहब पर, खुदा पर, ना कभी किसी को उससे रोका है और ना अकली तौजीहात से किसी को महरूम रखा है। तो शी तर्ज फिक्र में ये चीज बिल्कुल हमारी जड़ों में और बुनियादों में शामिल है कि हम अकल की बुनियाद पर, तज्जिये की बुनियाद पर, तहलील की बुनियाद पर चीजों में गौर फिक्र करते हैं और उनको कबूल या रद्द करते हैं। तो ये फरमाते हैं कि ज्यादातर गुफ्तगू अकली और फलसफी है और इन मबाहिस में नहजुल बलागा का गैर मामूली कमाल नुमाया नजर आता है। आपने जिस किस्म की गुफ्तगू फरमाई है उसका महवर यह है कि हक ताला की जात ला महदूद है। अब ये उसका निचोड़ बयान कर रहे हैं कि जो आपने बयान फरमाया है उसके मेन मेन पॉइंट्स क्या है। हक ताला की जात ला महदूद है, इसके अलावा वो हर शय पर मुहीत है, यानी हर शय पर हावी है, उसको घेरे हुए है, और कायम बिज़ात है। कायम बिज़ात यानी कि खुदा अपनी वजह से कायम है और अपने हई और कयूम होने में जरा बराबर भी किसी और का मोहताज नहीं है। अमीरुल मोमिनीन अलैहिस्सलाम ने इस हिस्से में गुफ्तगू का हक अदा किया है जिस मैदान में आपसे पहले और ना आपके बाद कोई आपकी बराबरी कर सका। इसके अलावा कुछ अहम और बेनजीर मसाइल और भी हैं, मसलन खुदा का वक्त और अदद, यानी खुदा का जमान का जो निज़ाम है और अदद का निज़ाम 0, 1, 2, 3, इन दोनों निज़ामों से मावरा होना। अच्छा, ये एक ऐसी बहस है कि जो आज के दौर में भी बहुत ज्यादा रिलेवेंट है, यानी आपके जो फिजिक्स और मैथमेटिकल जो फिजिस्ट है उसमें भी ये बहस बहुत ज्यादा मुताल्लिक है कि वक्त की इब्तिदा कब से हुई। अगर आप ये पूछें कि वक्त की इब्तिदा कब से हुई, बेनतहा मुश्किल सवाल है। और अगर हम ये कहें कि एक हस्ती वो है कि जो वक्त की इब्तिदा से भी माकबल है, तो ये उससे भी ज्यादा अजीब तो सवाल है। یعنی ابتدائے وقت کہ وہ پہلا سیکنڈ کون سا تھا کہ جہاں سے تصور وقت آیا، اور وہ ہستی خدا کی کہ جو اس پہلے سیکنڈ سے بھی پہلے، کہ جب ایک یہودی نے سوال کیا کہ خدا کب سے تھا تو آپ نے فرمایا کہ تم مجھے یہ بتاؤ کہ وہ کب نہیں تھا تو میں تمہیں یہ بتاؤں کہ وہ کب سے تھا. کہ آپ نے اس نے کہا کہ وہ ہر قبل سے ما قبل ہے، ہر قبل سے یعنی جتنا آپ پیچھے جاتے ہیں کہ ہم سے پہلے، ہم سے ما قبل ہمارے والد تھے، ان سے ما قبل ان کے دادا تھے، پھر یہ سلسلہ حضرت آدم اور حضرت آدم سے بھی پہلے کوئی تھا اور پہلے پہلے، تو یہ پہلے 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 جانا کہاں رکے جا کے. یعنی کہ اگر آپ کسی کو اس پوری کائنات میں مخلوق اول تصور کر لیں کہ جس سے ما قبل کوئی نہیں تھا، تو آپ فرماتے ہیں کہ اس سے ما قبل خدا تھا، اور اس سے ما قبل کوئی نہیں، تصور نہیں کیا جا سکتا. اور خدا کی عجیب جملہ ارشاد فرماتے ہیں کہ خدا کی کوئی انتہا نہیں ہے، وہ خود ہر شے کی انتہا ہو رہا ہے. خدا کے لیے کسی انتہا کا تصور کرنا ممکن نہیں، کیونکہ وہ ہر شے کا مقصد اور غایت اور انتہا وہ خود ہے، کہ ہر شے اس پر جا کے تمام ہوگی، لقاء اللہ پر جا کر ہم سب کا اختتام ہوگا. تو یہ ایسے
جو ہمارے ذہن جو ہے وہ ٹائم
کی بنے
میں بنے ہوئے ہیں، اور ٹائم سے ہٹ کے کوئی چیز تصور نہیں ہو سکتی. تو یہ جو باتیں ہیں تو یہ تو ہمارے سمجھے کے ادراک میں آئی نہیں سکتی.
یہی تو وہ بھی کہنا چاہ رہے ہیں، یہی بات علی علیہ السلام کو سمجھانا چاہ رہے ہیں کہ اللہ وہ ہستی ہے کہ جو سب پر محیط ہے اور کوئی اس پر محیط نہیں ہو سکتا. ایک جگہ آپ یہ جملہ محمد علی علیہ السلام کا ہے، کسی اور امام معصوم کا ہے، کہ عقل اس لیے دی گئی ہے کہ تاکہ اس کے ذریعے سے بندگی کو پہچانا جائے، نہ کہ اس کے ذریعے سے خدا کی ذات کے سراغ لگائے. یعنی عقل میں یہ صلاحیت نہیں ہے کہ وہ خدا کا سراغ لگا لے، خدا کو کہاں کو پہچان لے، بلکہ عقل کا جوہر اس لیے دیا گیا ہے تاکہ انسان اس بات کو پہچانے کہ ایک ہستی ایسی ہے اور میں اس کا بندہ ہوں اور مجھے اس کا بندہ کیسے بننا چاہیے. عقل اس مقصد کے لیے آتی ہے. تو آپ بھی یہ بیان کرنا چاہتے ہیں ان ساری باتوں سے. پھر دوسری ایک بات کہ عددی، یعنی کہ ہم کہتے ہیں ایک، جس طریقے سے وقت کی ابتدا ہے اسی طریقے سے چیزوں کی گنتی کی بھی ایک ابتدا ہے. آپ فرماتے ہیں کہ خدا کا واحد ہونا، اسی لیے علماء یہ کہتے ہیں کہ یہ نہیں کہا کہو کہ خدا ایک ہے، بلکہ یہ کہو کہ خدا وحدہ لا شریک ہو. یعنی کہ اگر انسان موحد ہے تو اسے یہ نہیں کہنا چاہیے، کیونکہ ایک سے پہلے صفر اور ایک کے بعد دو کا تصور آتا ہے. اور یہ چیز امیر المومنین علیہ السلام نے سکھائی ہے کہ خدا وہ واحد ہے کہ نہ اس سے پہلے صفر ہے نہ اس کے بعد دو ہے. یعنی اس قسم کے جو کنسپٹ ان کے بارے میں کہا جاتا ہے کہ یہ آپ سے پہلے کسی نے بیان نہیں کیا. خدا کی وحدت عددی نہیں ہے. اور ایک جملہ بہت بہت خوبصورت جملہ ہے کہ خدا کی معرفت سے مراد، اس جملے کو سنے اور محفوظ رکھیں، کہ خدا کی معرفت سے مراد عقل پر اس کی تجلی ہے. یعنی امیر المومنین علیہ السلام کیا سمجھانا چاہتے ہیں کہ معرفت خدا سے مراد یہ نہیں ہے کہ انسان کی عقل بلند ہو اور ایک مقام پر پہنچنے کے بعد خدا کا احاطہ کر لے، یہ معرفت خدا نہیں. جیسے ہم کیا کرتے ہیں کہ اگر آپ سے کہا جائے کمپیوٹر کو سمجھیں، اس کی معرفت کریں، تو آپ جتنا جتنا اس میں قریب ہوتے جائیں گے، اس کی چیزوں کو سمجھتے جائیں گے، تو کیا ہوگا، آپ کی عقل احاطہ کرتی چلی جائے گی، اس کے مختلف پہلوؤں کا، اس کے مختلف گوشوں کا، اس کے آپریشنز کا، اس کے فنکشنز کا. اور ایک وقت وہاں ایسا آئے گا کہ آپ گویا اس پر حاوی ہو جائیں گے. آپ فرماتے ہیں معرفت خدا اس چیز کا نام نہیں ہے، بلکہ معرفت خدا یہ ہے کہ انسان اپنی عاجزی اور بندگی کا اعتراف کرے اور خدا اپنے لطف و کرم سے اس کی عقل پر اپنی تجلی نازل فرمائے. ہم آپ بتائیں کسی نے یہ چیز توحید کی بیان دی؟ یہ ہے معرفت خدا کہ انسان کی خدا کی بارگاہ میں عاجزی اور انکساری اور بندگی کے اعتراف اور اظہار کے بعد خدا کی جانب سے اس کی عقل پر جو تجلی نازل ہوتی ہے کہ جس کی وجہ سے خدا کی اسماء و صفات کے بارے میں انسان عالم ہو جاتا ہے. یہ معرفت خدا ہے. نہ یہ کہ ہم خدا کی جانب پیش قدمی کریں اور اس کی اسماء و صفات کا احاطہ کر لیں, یہ معرفت نہیں. تجلی کا مطلب یہ ہوتا ہے کہ ایک شے کا اثر دوسری شے تک پہنچے بغیر اس کے کہ پہلی والی چیز نے اپنی جگہ چھوڑی. مشکل یہ جملہ کہ پہلی, یعنی جس چیز کی تجلی ہے, اس کی بلکہ میں مثال دے چکا ہوں, وہ قرآن کریم میں تجلی اور تجافہ دو لفظ استعمال کیے. تجلی جیسے سورج کی روشنی کا زمین تک پہنچنا, یہ تجلی ہے. یعنی کہ سورج کے اندر, اگر آپ سائنس کی زبان میں بات کریں کہ سورج کے اندر کچھ ریئیکشنز ہو رہے ہیں, یعنی ہم فیژن اور فیوژن ریئیکشن جیسے کہتے ہیں, اور اس کے نتیجے میں وہاں پر روشنی پیدا ہو رہی ہے, اور وہ روشنی 9,30,00,000 میل کا سفر طے کر کے زمین تک پہنچ رہی ہے, روشنی اور حدت توانائی. لیکن یہ روشنی اور توانائی جب زمین تک پہنچ رہی ہے تو کس طریقے سے نہیں کہ اس کے مرکز میں, یعنی سورج نے اپنی جگہ چھوڑ دی, سورج اپنی جگہ پر ہی ہے. لیکن اس کے برخلاف جیسے بارش برستی ہے زمین پر, تو بارش کہاں پر ہے؟ بارش کے قطرات بادلوں میں, اور بادلوں سے بارش کے قطرات نکل کر پوری فضا کو طے کر کے زمین پر گرتے ہیں, یعنی وہ بادل خود زمین پر آ جاتا ہے. اس کو کہتے ہیں تجافہ, اور قرآن کریم نے اس تجافہ کے بارے میں سورہ سجدہ میں ایک آیت ہے کہ جو مومنین ہیں, جو اللہ والے ہیں, اولیاء خدا ہیں, ان کی کیفیت کیا ہوتی ہے؟ تتجافہ جنوبہم عن المضاجع, کہ ان کے پہلو رات کو بستروں سے تجافہ علیحدہ رہتے ہیں. یعنی جو اولیاء خدا ہیں ان کے پہلو راتوں کو اپنے بستروں سے حالت تجافہ میں ہوتے ہیں, یعنی جدا ہوتے ہیں. تو تجافہ کا مطلب ہے کہ ایک شے اوپر ہے, لیکن اوپر سے نازل کس طریقے سے ہو رہی ہے کہ خود زمین پر آ گئی, نیچے آ گئی. اور تجلی کا مطلب ہے کہ ایک شے اوپر ہے لیکن اس کا اثر نازل ہو رہا ہے, وہ خود نیچے نہیں آ رہی. تو خدا کی جانب سے جتنے بھی نزول ہیں وہ سب کے سب بصورت تجلی ہیں, تجافہ ہی نہیں. یہ ایک بہت اہم اور بہت دقیق اور عمیق کنسپٹ ہے کہ بصورت تجلی ہے سب کچھ. ہے قرآن کیا ہے؟ بصورت تجلی نازل ہوا. بھی نہیں کہ قرآن کریم کی وہ حقیقت جو لوح محفوظ یا ام الکتاب کی کتاب مکنون میں ہے وہ میرے ہاتھ میں نہیں, بلکہ اس حقیقت کی ایک تجلی, اس کا ایک اثر, اس کا ایک پرتو, اس کا ایک جلوہ وہ میرے ہاتھ. تجلی کے اندر ایک فائدہ اور ہے, اور یہ بہت اہم نقطہ ہے دوسرا, کہ جب ہم اس بات کو سمجھ گئے کہ ایک شے ہم تک اس طریقے سے پہنچی ہے کہ اس کی ایک بالا تر حقیقت موجود ہے, اور وہاں سے یہ مختلف مدارج طے کرتی بھی ہم تک آ گئی, تو اس کا مطلب یہ ہے کہ اس جگہ سے جہاں پر ہم اس تجلی کو وصول کر رہے ہیں, اور وہ مقام کے جہاں پر اس تجلی کی حقیقت